यो संसारमा मैले दुई किसिमका दुई प्रकारका मानिसहरू देखेको छु. एक प्रकारका मानिसहरू जो आफ्नो सम्बन्ध, आफ्नो करियर, अवसरहरू, परिवारहरू र साथी मित्रहरू, इष्टमित्र सबै कुरा त्यागेर ख्रिस्टलाई पछ्याउँछन् भने, अर्को प्रकारका मानिसहरू पनि छन् जो आफ्नो करियर, सम्बन्ध र धन सम्पत्तिको निम्ति आफ्नै आमु बुवाको खातिर परमेश्वरलाई त्याग्छन्, ख्रिस्टलाई त्याग्छन्. सो दुई प्रकारका मानिसहरू, एउटा मानिसहरू जसले संसार हात पार्नको निम्ति ख्रिस्टलाई त्याग्छन् र अर्का प्रकार मानिसहरू ख्रिस्टलाई प्राप्त गर्नको निम्ति संसार त्याग्छन्. त्यो बिहान तपाईँ कुन प्रकारको मानिसमा पर्नुहुन्छ, कुन समूहमा पर्नुहुन्छ? ख्रिस्ट प्राप्त गर्नलाई संसार त्याग्ने मानिस कि संसार हात पार्नको निम्ति ख्रिस्टलाई समेत त्याग्ने मानिस? सुप्रिय, तपाईँको लक्ष्य के हो यस बिहान? हामी यहाँ भेला भइरहेको छौँ, तर तपाईँ, म अन्तत के को पछि भागिरहेको छौँ? तपाईँ जीवनमा के चाहनुहुन्छ? तपाईँको जीवनको सबभन्दा ठुलो लक्ष्य के हो? तपाईँको खोज के हो? What is that one thing that you are after? तपाईँ हात धोएर पछि लाग्नुभएको कुरा के छ? यदि तपाईँ संसारलाई हात पार्नु, संसारमा आफ्नो नाम कमाउनु, धन कमाउनुको निम्ति, आफ्नो पहिचान बनाउनु निम्ति भागदौड गरिराख्नु भएको छ भने होसियार हुनुहोस्, एक दिन यिनै कुराहरूले तपाईँको जीवनलाई बर्बाद गरिदिनेछ. हो, तपाईँ संसारमा जे खोज्नुहुन्छ त्यो पाउनुहुन्छ, तपाईँ जिएको पछि लाग्नुहुन्छ त्यो पाउनुहुन्छ तपाईँले. तर संसार हात पार्ने क्रममा, संसारलाई प्राप्त गर्ने क्रममा तपाईँले आफ्नो प्राण गुमाउने जोखिममा पर्नुहुन्छ. तर परमेश्वर बसेर भने चाहिँ तपाईँले परमेश्वरको राज्यको पहिले खोजी गर्नुभयो भने ती सबै थोकहरू, तपाईँलाई चाहिएको, तपाईँको आवश्यकता थपिनेछन्, परमेश्वरले जुटाउनुहुनेछ. तपाईँले परमेश्वरलाई आफ्नो जीवनको प्राथमिकतामा राख्नुभयो भने र ख्रिस्टलाई पछ्याउने क्रममा तपाईँ संसार यहाँसम्म कि आफ्नो प्राण समेत गुमाउनलाई तयार हुनुभयो भने एक दिन तपाईँले, तपाईँलाई थाहा हुनेछ कि यु हेभ गेन एभ्रिथिङ, तपाईँले सबै कुरा प्राप्त गर्नुभएको छ. इफ यु गेन क्राइस्ट, इफ यु हेभ गेन क्राइस्ट, यु हेभ गेन एभ्रिथिङ. यदि तपाईँले ख्रिस्ट प्राप्त गर्नुभएको छ भने तपाईँले सफथोक प्राप्त गर्नुभएको छ. यदि तपाईँ परमेश्वरलाई आफ्नो भाग बनाउने, आफ्नो अंश बनाउने, आफ्नो सफथोक बनाउने, धन सम्पत्ति बनाउने व्यक्ति हुनुहुन्छ भने, तर तपाईँको साथीहरू, इष्टमित्रहरू, सँगै पढेका मित्रहरू, होइन, तपाईँको दौतारीहरू, हिजोसँगै हुर्केका साथीहरू भने संसारका थोकहरू पछि लागिरहेको तपाईँ देख्नुहुन्छ. सोसियल मिडियामा उनीहरूले उनीहरूको आफ्नो यात्राको भ्लगदेखि लिएर उनीहरूले भ्रमण गरेको राम्रो राम्रो रेस्टुरेन्टहरू, समुद्रको किनार बिचहरू, उनीहरूले हासिल गरेका भौतिक सम्पत्तिहरू त्यो सोसियल मिडियामा प्रदर्शन गरिरहेको तपाईँ देख्दै हुनुहुन्छ भने, अथवा आफ्नो जीवनलाई हेर्नुहुन्छ, तपाईँसँग केही पनि छैन, तिनीहरूसँग सफ्टो भएको देख्नुहुन्छ, तपाईँ यहाँ हुनुहुन्छ, नेपालमा हुनुहुन्छ, उनीहरू कोही अस्ट्रेलियामा छन्, कोही अमेरिकामा छन्, यसो हेर्दा उनीहरूको लाइफ बवाल छ, बिन्दास छ, त्यो हो नि त लाइफ भन्ने तपाईँ सोचमा परेर निराश भन्ने परीक्षा पढिदिनुहुन्छ भने, उनीहरू हताश नहुनुहोस्, निराश हुनु पर्दैन, उनीहरूको डाहा गर्नु पर्दैन. बरु तपाईँ जुन मार्गमा हिँडिरहनु भएको छ, सबै चुनौती, कठिनाई, अभाव, परीक्षाको बावजुद पनि त्यो मार्गमा लागिरहनुहोस्, ख्रिस्टलाई पछ्याइरहनुहोस्, धैर्यधारण गर्नुहोस्, अगाडि बढिरहनु भयो, बढिरहनुहोस्. मेक इट यो एम टु पर्स्यु क्राइस्ट एट अल कस्ट. जीवनमा जस्तो सुकै मूल्य चुकाउनु परे तापनि ख्रिस्टलाई पछ्याइराख्नुहोस्, ख्रिस्टलाई प्रेम गरिराख्नुहोस्. परमेश्वर लाई आफ्नो भाग बनाउने तपाईँ व्यक्ति हुनुहुन्छ भने किप मुभिङ फरवर्ड, अगाडि बढिरहनुहोस्। प्रिय, तपाईँ एक्लो हुनुहुन्न, याद गर्नुहोस्, यदि तपाईँ परमेश्वर आफ्नो अंश बनाउने व्यक्ति हुनुहुन्छ भने, यदि तपाईँ परमेश्वर आफ्नो सम्पत्ति आफ्नो सफ्तो बनाउने व्यक्ति हुनुहुन्छ भने, यदि तपाईँको निम्ति ख्रिस्ट परमेश्वरले एभ्रिथिङ सफ्तो हो भने, र जीवनका कुनै मोडमा आएर तपाईँ निराश हुने, सम्झौता गर्ने, संसारको निम्ति जिरहेको मानिसहरूसित बन्ने परीक्षामा पर्नुहुन्छ भने, फेरि बाइबलमा भएका यस्ता पवित्र जनहरूलाई हेर्नुहोस् जसले विश्वासयोग्य भएर परमेश्वरको पछि लाग्ने कुरालाई जीवनको अन्तिम श्वाससम्म कायम राखेका छन्। चर्च इतिहासभरि कतिजना प्रभुमा समर्पित जीवन जिउने मानिसहरू छन् जो आज हामीसँग छैनन् उहाँहरू, त्यो पनि ख्रिस्टलाई परमेश्वर आफ्नो भाग बनाउने, आफ्नो सम्पत्ति बनाउने मानिसहरू छन्। सबै कुरा गुमाएर ख्रिस्टलाई हात पार्ने, हासिल गर्ने व्यक्ति पुर्ख होइन, तर ख्रिस्टलाई नै गोली ठोकेर, ख्रिस्टलाई नै पन्साएर, ख्रिस्टलाई नै त्यागेर संसार हात पार्ने अनि आफ्नो प्राण गुमाउने व्यक्ति चाहिँ मूर्ख भन्छ बाइबलले, त्यो व्यक्ति मूर्ख हो। सो प्रिय रेस बिहान तपाईँको भागको वाट आर यु आफ्टर, तपाईँ के को पछि हुनुहुन्छ, तपाईँको लागि सफ्तो के हो, धन सम्पत्ति, करियर, पैसा, आफ्नो सन्तान, आफ्नो शरीर, आफ्नो नाउँ, आफ्नो आमा बुबा, कि ख्रिस्ट, कि ख्रिस्ट। आज हाम्रो खण्डमा भने हामी एकजना व्यक्तिले पाउँछ, भजनकार, उसको निम्ति सफ्तोक अरू कोही नभएर परमेश्वर हुनुहुन्छ, उसको भाग अरू कोही नभएर परमेश्वर हुनुहुन्छ। आउनुहोस् हामी यो उदाहरणलाई, यो उदाहरण व्यक्तिलाई भजन सङ्ग्रह 119:57 हेरौँ। भजन सङ्ग्रह 119:57 मलाई लाग्छ तपाईँहरूले पल्टाइसक्नु भएको छ, 57 हामी 64 हेर्नेछौँ। यो बाइबलमा कहाँ पढ्छ भने तपाईँलाई थाहा छैन भने यसलाई तपाईँले बाइबलको मध्य भागमा बिच भएको भेटाउनु सक्नुहुन्छ। ठ्याक्कै बाइबललाई यसरी हटाएर दुई भागमा तपाईँले यसरी पटाउनु भयो भने भजन सङ्ग्रह भेटाउनुहुन्छ। र भजन सङ्ग्रह खोलेर कृपया सबैजनाले आफ्नो काखमा राख्नुहोला, बाइबल पल्चाएर आफ्नो काखमा राख्नु भएन, ध्यान दिनु भएन भने, नोटहरू लेख्नु भएन भने एउटा कुरा हुन्छ, पक्कै एउटा कुरा ग्यारेन्टी छ, निन्द्रा लाग्छ। सो ठुलो बाइबलको पृष्ठ सङ्ख्या तपाईँले यसलाई 861 भेटाउन सक्नुहुन्छ। केही हप्ताको विश्रामपछि हामी भजन सङ्ग्रहबाट हाम्रो वचनको श्रृङ्खलामा हामी फर्किएका छौँ। आज भजन सङ्ग्रह 119:57 हामी हेर्दैछौँ। म पढ्छु, कृपया तपाईँले आफ्नो बाइबलमा हेर्नुहोला। तपाईँ मेरो भाग हुनुहुन्छ हे परमप्रभु, तपाईँको वचनहरू पालन गर्ने मैले प्रतिज्ञा गरेको छु। मैले सम्पूर्ण हृदयले तपाईँको मुहारको खोजी गरेको छु। तपाईँको प्रतिज्ञा अनुसार म माथि अनुग्रह गर्नुहोस्। मैले आफ्नो आचरणको विषयमा विचार गरेको छु र तपाईँको कानुनतर्फ आफ्ना कदम चालेको छु। म ढिलो गर्दिनँ, बरु तपाईँको आज्ञाहरू पालन गर्न म छिटो गर्नेछु। दुष्टले मलाई डोरीले बाँधे पनि म तपाईँको व्यवस्थालाई बिर्सने छैन। तपाईँका धार्मिक नियमहरूका खातिर मध्यरातमा तपाईँमा धन्यवाद चढाउन उठ्छु। तपाईँको भय मान्नेहरू र तपाईँका आदेश पालन गर्नेहरू सबैका म एक साथी हुँ। हे परमप्रभु, तपाईँको प्रेमले पृथ्वी परिपूर्ण छ, मलाई तपाईँका विधिहरू सिकाउनुहोस्। धेरैको लागि धन सम्पत्ति नै उनीहरूको अंश, उनीहरूको भाग हो, सफ्तोक हो। धेरैको लागि सम्बन्धहरू उनीहरूको निम्ति अंश, भाग हो, उनीहरूको निम्ति सफ्तोक हो। धेरैको लागि करियर उनीहरूको भाग हो, धेरैको लागि आफ्नो नाउँ र प्रसिद्धि सफ्तो हुन्छ। संसारमा हामी यसो हेर्छौँ भने सबै मानिसहरू आफ्नो नाउँ र प्रसिद्धि भागिरहेको छ, एभ्री वान सबैजना आफ्नो नाउँ कायम राख्ने, आफ्नो सानो प्रतिमा मूर्ति आफ्नो मूर्ति बनाएर संसारमा छाड्ने कोसिस गरिरहेका छन्। संसारमा मानिसहरू हामी जब हेर्छौँ भने परमेश्वरलाई छाडेर परमेश्वर बाहेक अरू सब थोकलाई आफ्नो भाग आफ्नो अंश बनाउन चाहिरहेका देख्छौँ। यस्ता मानिसको तुलना धनी मानिससँग गर्न सकिन्छ, धनी जवान मानिससँग जसले आफ्नो लागि धेरै धन सम्पत्ति होइन धेरै वर्षसम्म पुग्ने धन सम्पत्ति उसले थुपार्यो र आफैलाई उसले यसरी भन्छ, हे प्राण धेरै वर्षसम्म पुग्ने प्रशस्त सम्पत्तिहरू थुप्रिएको छ, खुब चाहिँ नबस, खा पी र मोज गर, इन्जोय योर लाइफ, यु डिड इट, यु डिजर्भ इट, कङ्ग्रेचुलेसन्स। आफैलाई उसले धाप मारिरहेको छ, भलाइ दिइरहेको छ। तर परमेश्वरले त्यसलाई भन्नुभयो, ए मूर्ख, आज राति नै तेरो प्राण तबाट लिइनेछ र जे कुरा तैँले आफ्नो निम्ति थुपारेको छ ती कसको हुने? आफ्नो निम्ति धन सम्पत्ति थुपार्ने तर परमेश्वरको दृष्टिमा धनी नहुने मान्छेको अवस्था यस्तै हुन्छ। यदि प्रियहरू तपाईँको भाग अंश परमेश्वर हुन्न भने, यदि तपाईँको लागि परमेश्वरले सफलो होइन भने, यदि परमेश्वरलाई पाउनको निम्ति तपाईँ परमेश्वरमा आउनु भएको छैन भने, यदि परमेश्वर तपाईँको निम्ति अरू थोक आर्जन गर्ने हासिल गर्ने प्राप्त गर्ने माध्यम मात्र भने, त्यो खुड्किलो मात्र भने, त्यो स्टेपिङ स्टोन मात्र भने, तपाईँले संसार लिने तरिका र तपाईँले परमेश्वर वचनलाई हेर्ने तरिका यसलाई व्याख्या गर्ने तरिकामा ठुलो प्रभाव पार्नेछ। यदि तपाईँ ख्रिस्टमा ख्रिस्टलाई प्राप्त गर्न नभई ख्रिस्टले दिनुहुने आशिषको लागि आउँदै हुनुहुन्छ भने, धन सम्पत्ति, चङ्गाई, भौतिक आशिष, करियरको सफलता, सन्तानको लागि आइराख्नु भएको छ भने, तपाईँको सोच तपाईँको दृष्टिकोण एकदमै ट्विस्ट भएर बङ्गिएर जानेछ, फरक हुनेछ। तपाईँलाई लाग्छ, लाग्न थाल्छ कि यस ब्रह्माण्डको केन्द्रमा तपाईँ हुनुहुन्छ। यु विल थिङ्क द्याट यु आर एट द सेन्टर अफ दिस युनिभर्स। परमेश्वर तपाईँको लागि अस्तित्वमा हुनुहुन्छ भनेर तपाईँ सोच्न थाल्नुहुन्छ। तपाईँ र म परमेश्वरको लागि अस्तित्वमा हो। मानिसको चिफ एन्ड त्यो प्रमुख परम लक्ष्य भनेको उद्देश्य भनेको परमेश्वरको महिमा गर्नु र उहाँमा आनन्दित हुनु, तर यो परिवर्तन हुन्छ। परमेश्वर हाम्रो निम्ति अस्तित्वमा हुनुहुन्छ भने हामी सोच्न थाल्छौँ। ब्राह्मणको केन्द्रमा हामीलाई देख्छौँ र हाम्रो वरिपरि सबै कुरा घुम्छ। एभ्रिथिङ रिभल्भ्स अराउन्ड अस, सबै कुरा परमेश्वर समेत हाम्रो वरिपरि घुम्नुहुन्छ, हाम्रो खटानमा हुनुहुन्छ। हाम्रो निम्ति हामीलाई सुरक्षा गर्न, हामीलाई आशिष दिन, हामीलाई सफलता दिनको लागि परमेश्वर चाहिँ के हो? एउटा खटिएको व्यक्तिको रूपमा हामी देख्छौँ। हाम्रो आवश्यकता पुरा गर्न, हामीलाई समृद्धि दिन, स्वास्थ्य दिन, धन दिन, हाम्रो सपनाहरू पुरा गर्न दिनरात खटिरहनु भएको देख्छौँ हामी परमेश्वरलाई। तर भजनकारको लागि यो कुरा ठिक विपरीत छ। भजनकारको भाग अरू कोही नभए परमेश्वर हुन्छ। यसको अर्थ भजनकारको लागि सफथोक परमेश्वर हो। ऊ परमेश्वर कहाँ अरू केही पाउन नभएर परमेश्वरलाई नै पाउन आइरहेको छ भजनकार। भजनकार भन्छ, द लोर्ड इज माई पोर्सन, परमप्रभु परमेश्वर, याहवे परमेश्वर, इस्रायलका परमेश्वर, करार बाँध्नुहुने परमेश्वर, सार्वभौम परमेश्वर, स्व अस्तित्ववान परमेश्वर, सर्वशक्तिमान परमेश्वर, पवित्र र धर्मी परमेश्वर, सृष्टिकर्ता परमेश्वर, जो हुनुहुन्थ्यो, जो हुनुहुन्छ र जो हुन आउनुहुन्छ, हि इज एभ्रिथिङ टु मी भन्दैछ भजनकारले। उहाँले मेरो निम्ति सफथोक हुनुहुन्छ। परमेश्वरमा केही पाउँछु कि भनेर म आएको छुइनँ, तर परमेश्वरलाई नै पाउनमा आइरहेको छु। उहाँले मलाई चङ्गाई नदिनुहोस्, उहाँले मलाई सफलता नदिनुहोस्, उहाँले मैले माया कुरा नदिए भने, आई डोन्ट निड एनिथिङ, हि इज एभ्रिथिङ टु मी, उहाँ नै मेरो भाग हुनुहुन्छ। भजनकारसँग भएको भनेको परमेश्वर मात्र हो। उसँग परमेश्वर बाहेक केही पनि छैन र उसलाई केही पनि चाहिँदैन। यहोवा परमेश्वर नै भजनकारको भाग हुनुहुन्छ र यसले सबै कुरा परिवर्तन गर्छ। यसले भजनकारको उसको प्रतिज्ञा जीवनमा उसले के प्रतिज्ञा गर्छ, के वाचा गर्छ, ती कुरालाई, उसको प्रार्थनालाई, भजनकारको आचरणलाई, उसको प्राथमिकतालाई, उसको सङ्कल्पलाई, उसको मित्रतालाई, सङ्गतलाई र उसको दृष्टिकोणलाई समेत यसले प्रभाव पारेको छ। यदि परमेश्वरलाई तपाईँको जीवन केन्द्रमा नराखेर अथवा तपाईँ परमेश्वर तपाईँको निम्ति सफ्तो बन्नु भएन भने तपाईँको प्रार्थना फरक हुन्छ, तपाईँको प्राथमिकता फरक हुन्छ, तपाईँको सङ्कल्प फरक हुन्छ, तपाईँको सङ्गत फरक हुन्छ, तपाईँको दृष्टिकोण फरक हुन्छ। तर यदि परमेश्वर तपाईँ र मेरो निम्ति सफ्तो हो भने यी सबै कुराहरू फरक हुनेछ। जस्तै तपाईँ वचनको बुदा लेखिराख्नु भएको छ भने सजिलो पछ्याउनलाई सजिलो छ भनेर हुँदा बुदा नदिँदा पनि हुन्छ सायद। सो यी कुरा लेख्न सक्नुहुन्छ, प्रतिज्ञा, प्रार्थना, भजनकारको प्रतिज्ञा, प्रार्थना, आचरण, प्राथमिकता, सङ्कल्प, मित्रता र दृष्टिकोण, सातवटा कुराहरू हामी हेर्दैछौँ। भजनकारले परमेश्वरलाई आफ्नो भाग, आफ्नो अंश, आफ्नो सम्पत्ति सफ्तो बनाएको कारण उसको प्रतिज्ञा फरक छ, उसको प्रार्थना फरक छ, उसको आचरण फरक छ, उसको प्राथमिकता फरक छ, उसको सङ्कल्प, उसको मित्रता र दृष्टिकोण फरक छ। प्रतिज्ञा, प्रार्थना, आचरण, प्राथमिकता, सङ्कल्प, मित्रता र दृष्टिकोण। प्रतिज्ञाबाट हामी सुरु गरौँ। 57 पदले भन्छ, तपाईँ मेरो भाग हुनुहुन्छ हे परमप्रभु, तपाईँका वचनहरू पालन गर्ने मैले प्रतिज्ञा गरेको छु। भजनकारले परमेश्वर वचन पालन गर्ने प्रतिज्ञा गरेको छ। यदि परमेश्वर नै भजनकारको निम्ति सफ्तो हो भने उहाँको आज्ञा मान्नु नै भजनकारको पहिलो प्राथमिकता हो। र के भजनकारले केवल परमेश्वरको वचन पढ्ने, अध्ययन गर्ने मात्र प्रतिज्ञा गर्दैन, वाचा गर्दैन, तर ती पालना गर्ने पनि प्रतिज्ञा गर्छ। सो नयाँ वर्षमा हामी प्रायः धेरै वाचाहरू गर्छौँ, धेरै सङ्कल्पहरू गर्छौँ। सायद अब यो नयाँ वर्षबाट बुधबारदेखि कतिजनाले बाइबल पढ्ने तपाईँले योजना बनाउनु भएको छ, राम्रो, तर त्यतिमै सीमित नहुनुहोस्। वचन पालना गर्ने भने हुनुहोस्। भजनकारले परमेश्वरको वचन पढ्ने मात्र होइन तर पालन गर्ने प्रतिज्ञा गरेको छ। परमेश्वरको वचनमा लेखिएको कुराहरू पालन गर्ने प्रतिज्ञा गरेको छ। सो भजनकारको निम्ति परमेश्वरको वचन केवल पढ्ने कुरामा मात्र सीमित थिएन तर त्यो पालना गर्नुपर्छ पनि भनेर उसले बुझेको छ। सो भजनकारको निम्ति परमेश्वर नै भाग हुनुहुन्छ, भजनकारको निम्ति परमेश्वर नै सफ्त हुनुहुन्छ, त्यो अंश हुनुहुन्छ। भजनकारको भागमा परेको भनेकै परमेश्वर हो र उसले परमेश्वरलाई सबभन्दा बढी महत्त्व दिन्छ। सो भजनकारको हृदयको सिंहासनमा केवल परमेश्वर मात्र विराजमान हुनुभएको नि चाहन्छन्। भजनकारले आफ्नो जीवनमा, आफ्नो हृदयको सिंहासनमा अरू कुनै प्रतिस्पर्धीहरूलाई राख्न चाहँदैन, केवल परमेश्वरलाई मात्र। भजनकारको निम्ति परमेश्वर सफ्तो हो, परमेश्वर उसको अंश हो, धन सम्पत्ति उसको 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 भाग हो, त्यसकारण उहाँको आज्ञा पालन गर्नु नै उसको प्राथमिक ड्युटी हो, जिम्मेवारी हो। परमेश्वर केवल भजनकारको हृदयमा बसेको बस्नुभएको मात्र हो चाहँदैन, तर परमेश्वरले राजाको रूपमा शासन गरेको वचनकार चाहन्छ। अनि उहाँले यो काम आफ्नो वचनद्वारा गर्नुहुन्छ। परमेश्वर आफ्नो वचनद्वारा विश्वासीहरूको जीवनमा शासन गर्नुहुन्छ र भजनकार त्यही चाहन्छ। परमेश्वरको इच्छा अनुसार जीवन जिउने उसले प्रतिबद्धता जनाउँछ। सुप्रियो, जब हामी ख्रिस्टमा आउँछौँ, जब हामी ख्रिस्टमा आउँछौँ, हामी केवल ख्रिस्टको एक भाग, एक अंश, वान पोर्सन होइन, अथवा ख्रिस्टलाई हामी उद्धारकर्ताको रूपमा मात्र हामी ग्रहण गर्दैनौँ। हामी ख्रिस्टलाई हाम्रो मुक्तिदाताको रूपमा मात्र ग्रहण गर्दैनौँ, हामी सम्पूर्ण ख्रिस्टलाई ग्रहण गर्छौँ। द होल ख्राइस्ट, उहाँ सार्वभौम शासक, राजा, प्रभु पनि हुनुहुन्छ भन्ने कुरा पनि हामी स्वीकार गर्छौँ। सो भजनकारले परमेश्वरलाई आफ्नो भाग मात्र बनाउन चाहँदैन तर जीवनमा उहाँकै शासन पनि चाहन्छ। त्यस कारण परमेश्वरको वचन पालन गर्ने उसले प्रतिज्ञा गरेको छ। ख्रिस्ट हाम्रो उद्धारमा, मुक्तिमा, हाम्रो जीवनमा मुक्तिदाताको रूपमा साथै प्रभुको रूपमा, राजाको रूपमा पनि उहाँ आउनुहुन्छ। ख्रिस्टले हाम्रो जीवनको आधिकारिक शासक बन्नुहुन्छ। उहाँले हाम्रो सम्पूर्ण हृदय आफ्नो बनाउनुहुन्छ र हाम्रो जीवनको प्रत्येक क्षेत्रमा उहाँले अधिकार जमाउनुहुन्छ। सुप्रिय ख्रिस्ट के ख्रिस्ट के परमेश्वर तपाईँको भाग हुनुहुन्छ? के ख्रिस्ट नै तपाईँको अंश हुनुहुन्छ यस बिहानी समय? के तपाईँ उहाँका आज्ञाहरू पालन गर्न प्रतिबद्ध हुनुहुन्छ? यीशुले भन्नुभएको कुरा याद गर्नुहोस्, तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ। इफ यु लभ मी यु ओबे माई कमान्डमेन्ट्स। सो आज्ञाकारिता, सो हामी ख्रिस्टलाई प्रेम गर्छौँ भन्ने कुराको प्रमाण हो। ख्रिस्टलाई प्रेम गर्नेले ख्रिस्टका आज्ञाहरू पालन गर्छ, ख्रिस्टलाई आफ्नो भाग बनाउनेले, ख्रिस्टलाई आफ्नो सफ्तोक बनाउनेले, अंश बनाउनेले ख्रिस्टको आज्ञा पालन गर्छ। यदि तपाईँ ख्रिस्टको वचन उल्लङ्घन गर्दै जिउनुहुन्छ भने तपाईँ ख्रिस्टलाई प्रेम गरेको दावी गर्न सक्नुहुन्न। यदि तपाईँ आफ्नो प्रतिष्ठा आफ्नो प्रसिद्धिको पछि लाग्नुभएको छ भने तपाईँ ख्रिस्टलाई प्रेम गर्ने दावी गर्न सक्नुहुन्न। यदि तपाईँ एक अविश्वासी प्रेमी वा प्रेमिकासँग सम्बन्ध हुनुहुन्छ भने तपाईँ ख्रिस्टलाई प्रेम गर्ने दावी गर्न सक्नुहुन्न, किनकि तपाईँ परमेश्वरको वचनको विरुद्धमा गइरहनुभएको छ। यदि तपाईँ स्थानीय चर्च र विश्वासीको संगति व्यवस्था गर्नुहुन्छ भने तपाईँ ख्रिस्टलाई प्रेम गर्ने दावी गर्नुहुन्न, किनकि ख्रिस्टले स्थानीय चर्चलाई हाम्रो जीवनको प्राथमिकता राख्नु निम्ति आज्ञा गर्नुहुन्छ। यदि तपाईँ उहाँको वचनलाई प्रेम गर्नुहुन्न भने तपाईँ ख्रिस्टलाई प्रेम गर्ने दावी गर्न सक्नुहुन्न। यसो कल्पना गर्नुहोस् न, मैले मेरो पत्नीलाई होइन म तिमीलाई प्रेम गर्छु आई लभ यु भनेर भन्छु, तर उसको कुरा सुन्दिनँ, उसले भनेको मान्दिनँ, उसलाई बुझ्न खोज्दिनँ, उसको चाहनाहरू इच्छाहरू पुरा गर्न खोज्दिनँ भने उसले के सोच्छ होला? मुखले मात्र ठिक्क पार्नुहुन्छ त भन्छ नि, होइन र? यदि हामी पनि यसुलाई म तपाईँलाई प्रेम गर्छु आई लभ यु जिसस यु आर एभ्रिथिङ टु मी होइन तपाईँ मेरो निम्ति सफ्तोक भन्छौँ, तर उहाँको वचनको विरुद्धमा हामी जिरहेको छौँ भने इट डजन्ट मेक सेन्स। ख्रिस्टलाई प्रेम गर्ने कुरामा अनि यही कुरा लाग्नुहुन्छ, प्रेम यदि ख्रिस्ट तपाईँ मेरो भाग हुनुहुन्छ भने तपाईँ र मैले उहाँको आज्ञा पालन गर्नुपर्नेछ, किनकि हामी उहाँलाई प्रेम गर्छौँ, किनकि उहाँले हामीलाई पहिले प्रेम गर्नुभयो। साथै प्रार्थना, भजनकारको प्रार्थना पद 58, मैले सम्पूर्ण हृदयले तपाईँलाई तपाईँको मुहारको खोजी गरेको छु, तपाईँको प्रतिज्ञा अनुसार ममाथि अनुग्रह गर्नुहोस्। सो भजनकारले यहाँनिर प्रार्थनामा परमेश्वरलाई खोजिरहेको छ, तर भजनकार प्रार्थनामा लामो त्यो प्रार्थनाको सूचीहरू लिएर मागहरू लिएर परमेश्वरको अगाडि आइरहेको छैन। प्रभु मेरो माग यो छ 2025 निम्ति, मेरो डिमान्ड यो छ भनेर भजनकार यसरी परमेश्वरको सामु प्रार्थनामा आइरहेको छैन, तर विनम्र अनुरोध सहित आइरहेको छ। फेरि हामीसँग जब हामी प्रार्थनामा कुरा लिएको छौँ, वी डोन्ट ह्याभ डिमान्ड्स, हामीसँग कुनै मागहरू छैन, हाम्रो प्रार्थनाको उत्तर दिनलाई परमेश्वर बाध्य हुनुहुन्न। वी क्यान ओन्ली रिक्वेस्ट, हामी केवल बिन्ती गर्न सक्छौँ, केवल अनुरोध गर्न सक्छौँ। हाम्रो छोराहरूले कतिचोटि हामीलाई आई वान्ट द्याट भनिरहेको हुन्छ, आई वान्ट कार हुन्छ नि, खेलाउने टोय कार, मलाई त्यो चाहियो भने हामी उनीहरूको भाषा सुधार्छौँ, होइन चाहियो होइन, क्यान आई गेट इट, कि म त्यो लिन सक्छु, किनिदिन सक्नुहुन्छ, कृपया, यु क्यान ओन्ली रिक्वेस्ट, यु क्यानट डिमान्ड। हामी छोराछोरा सम्झाउनु भन्नुहुन्छ, तिमीहरूले हामीलाई अनुरोध गर्न सक्छौ, रिक्वेस्ट गर्न सक्छौ, डिमान्ड गर्न सक्दैनौ। प्रिय परमेश्वरको सामु प्रार्थनामा जब हामी आउँछौँ, हामी उहाँलाई केवल अनुरोध गर्न सक्छौँ, विनम्र अनुरोध सहित हामी उहाँको सामु आउँदछौँ, लामो त्यो मागहरू लिएर। होइन हामी परमेश्वरलाई धर्ना दिन सक्दैनौँ भोक हडताल गरेर, उपवास बसेर परमेश्वरलाई हामी दिन बाध्य बनाउन सक्दैनौँ, हामी केवल उहाँलाई रिक्वेस्ट गर्न सक्छौँ। र हामीसँग जे छ, भजनकारसँग जे छ, भजनकार जो हुन् त्यो परमेश्वर कृपाले गर्दा हो। त्यस कारण भजनकारको प्रार्थना तपाईँ ध्यान दिनुहोस् न, मैले सम्पूर्ण हृदय तपाईँको मुहारको खोजी गरेको छु र तपाईँको प्रतिज्ञा अनुसार ममाथि अनुग्रह गर्नुहोस्, तपाईँको प्रतिज्ञा अनुसार ममाथि अनुग्रह गर्नुहोस्। यु एन्टाइटल्ड महसुस गर्दैन भजनकारले, म त योग्य छु प्रभु तपाईँले मलाई हेल्प गर्नैपर्छ, आई डिजर्भ इट भनेर ऊ परमेश्वरसम्म आइरहेको देख्दैन. सो भजनकारले प्रार्थनामा परमेश्वरलाई केही मागिरहेको छ, केही खोजिरहेको छ प्रार्थनामा. तर के भजनकार के खोजिरहेको छ प्रार्थनामा? भजनकारको प्रार्थना अनुरोध के हो? भजनकार आखिर के चाहन्छ? याद गर्नुहोस्, भजनकारको निम्ति परमेश्वर नै भाग हुनुहुन्छ. भजनकारको निम्ति परमेश्वर उसको अंश हो. सफोक सबै कुरा ऊ छोड्न तयार छ, त्याग्न तयार छ, नाङ्गिन तयार छ, तर ऊ परमेश्वर चाहन्छ. सुरुमा सुन्दै थियौँ मान्छेहरू परमेश्वर सहित सबैलाई त्याग्न तयार छ, तर के चाहिन्छ? संसार हासिल गर्न चाहन्छ, सम्बन्ध चाहन्छ, पैसा चाहन्छ, नाम चाहन्छ. त भजनकार सबै त्याग्न तयार छ, तर परमेश्वर चाहन्छ भने उसको प्रार्थना कस्तो हुन्छ? प्रार्थनामा ऊ के मान्छ, के खोज्छ उसले? भजनकार भन्छ, मैले सम्पूर्ण हृदयले तपाईँको मुहारको खोजी गरेको छु. भजनकारको आँखाहरू परमेश्वरको मुहारतर्फ छ, उहाँको हाततर्फ होइन. उहाँले के दिन सक्नुहुन्छ तर्फ भजनकारले ध्यान दिइरहेको छैन. भजनकारले परमेश्वर मुहार खोज्यो, अर्थात् भजनकारले चाहेको एउटै कुरा भनेको परमेश्वर स्वयं हो. भजनकारले परमेश्वरलाई यसरी प्रार्थना गरेको छ, हे परमेश्वर मलाई तपाईँ आफैलाई दिनुहोस्. हो लर्ड गिभ मी योर सेल्फ, गिभ मी योर सेल्फ, तपाईँ आफैलाई मलाई दिनुहोस्. अघि हामीले भजन गाउँथ्यौँ नि, धन म खोज्दिन न प्रशंसा, तपाईँ मेरो सर्वसर्वा हो. भजनकार ठ्याक्कै त्यही भन्नुहुन्छ, गड आई डोन्ट वान्ट एनिथिङ, प्रभु मलाई केही पनि चाहिएन. इट्स ओके यदि म यो रोगसँगै म मैले जीवन कटाउनु पर्छ भने होस्, यदि म गरिबै भएर मर्नुपर्छ भने होस्, यदि म अशिक्षितै हुनुपर्छ भने होस्, इट्स ओके गिभ मी योर सेल्फ टु मी, मलाई तपाईँ दिनुहोस्, मलाई तपाईँ चाहिन्छ, मलाई तपाईँ चाहिन्छ. भजनकारको प्रार्थना हेर्नुहोस् न कति फरक छ. स्वास्थ्य सँगै धन सम्पत्तिभन्दा बढी, जीवनमा सफलताभन्दा बढी, राम्रो सम्बन्ध, स्वास्थ्य, विवाह, आज्ञाकारी छोराछोरीहरूभन्दा बढी भजनकार परमेश्वर चाहन्छ. तर हामी त परमेश्वर कहाँ यी कुराहरू प्राप्त गर्न आउँछौँ होइन र? परमेश्वरमा हामी प्रार्थना किन गर्छौँ? ताकि हाम्रो विवाह स्वास्थ्य होस्, हाम्रो छोराछोरी आज्ञाकारी हुन्, हाम्रो भिसा लागोस्, हाम्रो जबमा हामीले प्रमोसन पाउन सकौँ, सँगै पाउन सकौँ. यी कुराहरू गलत भनिरहेको छु मैले, यति यी कुरामै सीमित छौँ हामी होइन र हाम्रो प्रार्थनाहरू. तर भजनकारको प्रार्थना हेर्नुहोस् त, भजनकारले प्रार्थनामा के मागिरहेको छ, के खोजिरहेको छ, उसको बिन्ती, उसको अनुरोधलाई हेर्नुहोस् न. आई वान्ट यु गड, गिव मी योर सेल्फ. तपाईँ र मैले यसरी प्रार्थना गरेको अन्तिमचोटि कहिले थियो? तपाईँले प्रार्थनामा परमेश्वरलाई गड गिभ मी योर सेल्फ, सो मी योर ग्लोरी, तपाईँको महिमा मलाई देखाउनुहोस् भनेर खोजेको, परमेश्वरलाई नै चाहेको. मेरो छोराछोरीहरू मसँग आएर काखमा बस्दाखेरि म खुसी हुन्छु, तर कहिले काहीँ उनीहरू मेरो काखमा बस्छ ताकि चक्लेट खान पाऊँ भनेर, मसँग क्वालिटी समय बिताउनलाई होइन. बाबा भएर मेरो छोराछोरी मलाई केही चाहिँदैन, तपाईँ मेरो बुबा हो, आई जस्ट वन्ट टु बी विथ यु भनेर म तपाईँसँग बस्न चाहन्छु, तपाईँ भए मलाई पुग्छ भनेर मेरो छोराछोरी म कहाँ आउँदा कति खुसी हुन्छु म. तर यदि मसँग दिनलाई केही पनि छैन भने, मेरो छोराछोरी मसँग आएन भने, नहुँदाखेरि होइन, मसँग दिनलाई केही नहुँदाखेरि मसँग मेरो छोराछोरी मेरो छेउै पर्दैन भने, आई विल बी भेरी स्याड, म धेरै दुःखित हुन्छु. हामी परमेश्वर कहाँ कहिलेकाहीँ त्यस्तै गर्छौँ, वी गो टु हिम इन अर टु गेट समथिङ फ्रम हिम. परमेश्वरका हामी केही पाउँछौँ भनेर मात्रै जान्छौँ, उहाँलाई नै पाउन हामी गएको अन्तिमबाट होइन. त्यो प्रार्थनामा तपाईँले परमेश्वरलाई खोज्नुभएको, माग्नुभएको कहिले थियो? भजनकारले सबैभन्दा बढी परमेश्वर चाहन्छ, फेरि सबै कुरा हात पारेर परमेश्वर विहीन हुने हो भने त्यो सबै कुराको के अर्थ रह्यो र? यदि स्वर्गमा पनि परमेश्वर हुनुहुन्न भने स्वर्ग जानुको अर्थ के भयो र? कतिजना स्वर्ग किन जान जान्छ? किन स्वर्गको सुनको सडकले हामीलाई एकदमै एट्र्याक्ट गर्छ, आकर्षित गर्छ. यहाँ भाउ धेरै बढिरहेको छ सुनको भाउ, उहाँ फ्रीमा सुनको सडक हिँड्नु पाइन्छ. होइन, स्वर्गमा स्वर्ग हामी जान चाहन्छौँ, स्वर्गको स्वर्गमा त्यहाँ विराजमान हुने प्रभु येशू ख्रीष्ट व्यक्तिको कारण हामी स्वर्ग जान चाहन्छौँ, वस्तुको कारण होइन. व्यक्ति, बिकज क्राइस्ट इज देयर, ख्रिस्ट हुनुहुन्छ त्यहाँ, हामी उहाँलाई हेर्न चाहन्छौँ. हाम्रो निम्ति क्रुसमा उहाँले बगाउनु रगत बगाउनु हुँदाखेरि, मर्नु हुँदाखेरि उहाँको हातमा लागेको त्यो डोबहरू हेर्न चाहन्छौँ. एक दिन हामी ख्रिस्टलाई जस्ता, हाम्रो एक्साइटमेन्ट पनि थियो ख्रिस्टलाई हामी देख्नेछौँ. ख्रिस्टलाई हामी अहिले विश्वासको आँखाले देख्छौँ, त्यतिखेर हामी हाम्रो भौतिक आँखाले उहाँलाई हामी देख्नेछौँ. हाम्रो निम्ति क्रुसमा बलि हुनुहुने हाम्रो थुमालाई हाम्रो आँखाको सामु देख्नेछौँ. त्यो दर्शन, त्यो देख्ने, त्यो दिन, त्यो कुराले हामीलाई एक्साइट गर्छ. हाम्रो सिम भजनकार केवल परमेश्वरकै लागि तिर्सना गर्छन् यहाँ. यही कारणले गर्दा परमेश्वरको प्रार्थना आउँछ, उपहारको लागि होइन, तर उपहारदाताको निम्ति. नट फर गिफ्ट्स बट फर गिभर. सो भजनकारले भजन सङ्ग्रह तिरतरका लेखक यो आशाको भाव व्यक्त गरेका हामी देख्छौँ. आशापले भजन सङ्ग्रह तिरतर भन्छन्, स्वर्गमा तपाईँ बाहेक मेरो अरू को छ र पृथ्वीमा मैले चाहना गर्ने तपाईँ बाहेक अरू कोही छैन, कोही छैन. मेरो तन र मन दुवै विफल होलान् तर परमेश्वर सदा सर्वदाको निम्ति मेरो हृदयको शक्ति र मेरो भाग हुनुहुन्छ. सेम वर्ड, मेरो भाग हुनुहुन्छ. यु आर एभ्रिथिङ टु मी, तपाईँले मेरो सफ्तो हुनुहुन्छ. सुस्वर्गमा तपाईँले मैले चाहने भनेको तपाईँले, पृथ्वीमा पनि मैले चाहने भनेको तपाईँले. यस, म मेहनत गर्छु, मेहनत गरेर पढ्छु, मेहनत गरेर काम गर्छु, पैसा कमाउँछु, परिवारहरू पाल्छु, तर अल आई वान्ट इज यु. मैले चाहने भनेको तपाईँले हो. मैले पैसा सेभ गरेर राख्दाखेरि, सेयर बजारमा पैसा लगानी गरेर राख्दाखेरि, अरू छोराछोरी स्कुल पढाइराख्दाखेरि, रेन्ट तिरिराख्दाखेरि, कपडाहरू किनिराख्दाखेरि, चामल किनिराख्दाखेरि, ग्यास किनिराख्दाखेरि, यो सबै कुरा गर्दाखेरि, यात्रा गर्दाखेरि, एट द एन्ड अफ द डे आई एम नट लिभिङ फर अल दिस थिङ्स. म यो कुराको निम्ति जिरहेको छैन. यु आर माई भाग, तपाईँ मेरो भाग हुनुहुन्छ. यो एटिच्युड लिएर भजनका निम्ति जिरहेको हामी देख्छौँ. के हो तपाईँको प्रार्थना? के तपाईँ परमेश्वरलाई खोज्नुहुन्छ? कि उहाँको आशिषलाई? तपाईँको प्रार्थनाको अनुरोधहरू कस्तो छन्? के तपाईँ प्रार्थनामा परमेश्वरको उपस्थिति, उहाँको अनुग्रह, परमेश्वर स्वयंलाई चाहनुहुन्छ? यात्रा नगर्दा, इक्जामको निम्ति तयारी गर्नु नपर्दा, वा बिरामी नभएको बेला, सन्चो स्वास्थ्य भएको बेला, के तपाईँ प्रार्थना गर्नुहुन्छ? के तपाईँ प्रार्थनामा उहाँका यसकारण जानुहुन्छ? किनकि उहाँ तपाईँको भाग, तपाईँको अंश हुन्छ. तपाईँ उहाँलाई सबैभन्दा बढी चाहनुहुन्छ र उहाँसँग तपाईँ समय बिताउन चाहनुहुन्छ, उहाँसँग तपाईँ सङ्गति गर्न चाहनुहुन्छ. आचरण, भजनकारको आचरण हेर्नुहोस् न. परमेश्वरले आफ्नो भाग बनाउँदाखेरि उसको आचरण पनि फरक छ. 59 पद, मैले आफ्नो आचरणको विषयमा विचार गरेको छु र तपाईँका कानुनतर्फ आफ्नो कदम चालेको छु. भजनकारको आचरणले विचार गर्नुहोस् न. भजनकारले यसो भन्दैन, मैले अरूको आचरणको विषयमा विचार गरेको छु. फलाना 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 फलाना, त्यस्तै हो, त्यो कहिले सुधिँदैन. फलाना हेरेर फलाना कति पापी छ, होइन, कति घमण्डी छ त्यो व्यक्ति, क्या त्यसले पश्चाताप गर्नुपर्छ. त्यो फलाना त त्यस्तै हो, त जहिले त्यसले व्यवहार ल्याएको छ. भजनकारले अरूको आचरणको बारेमा उसले विचार गरिरहेको छैन. त्यो फलाना जहिले लाइनमा अगाडि हुन्छ, खानाको लाइनमा, अरूको त विचार हेर्न, आफू मात्र खाने हेर न, हेर न, अरूको त मुखै छैन जस्तो गरेर कति धेरै खास मासु खाएको. भजनकारले अरूको आचरणको बारेमा विचार गर्दैन. भजनकारले अरूको आचरणमा ध्यानै दिँदैन. त्यसको साथ भजनकार भन्छ, मैले आफ्नो आचरणको विषयमा, आफ्नो चरित्रको विषयमा, आफ्नो जीवनको विषयमा विचार गरेको छु. मैले मेरो जीवनलाई नियालेको छु र म खत्तम छु, म खराब छु, म ठिक छैन, मैले पश्चाताप गर्नुपर्छ भन्ने कुरा देखेको छु. सबै पापीहरूको प्रमुख मै हुँ, म सबैभन्दा दयनीय छु, म घमण्डी छु, म परमेश्वरको आज्ञा पुरा गर्न चुकेको छु, उहाँले नगर भन्नुभएको कुरा मैले गरेको छु र गर भन्नुभएको कुरा मैले गरेको छुइनँ, मैले पश्चाताप गर्नुपर्छ, म मेरो पापबाट फर्काउनुपर्छ, उहाँको कानुनतर्फ आफ्नो कदम चाल्नुपर्छ। भजनकारले यस्तो प्रकारको आचरण व्यक्त गरिरहेको छ, यो भजनकारको आचरण हो। तर के यो तपाईँ र मेरो आचरण हो? अरूको जीवनमा, अरूको धन्दामा हात लाउनुभन्दा बढी कि हामी आफ्नै जीवनको बारेमा सोच्छौँ बढी, अरूको आचरणलाई न्याय गर्नुभन्दा बढी कि हामी आफ्नै आचरणको बारेमा बढी विचार गर्छौँ, अरूको व्यवहारको कुरा गर्नुभन्दा बढी कि हामी आफ्नो व्यवहार विचार गरेको छौँ। मेरो विश्वास गर्नुहोस् या नगर्नुहोस्, हामी प्राय हामीले महसुस गरे भन्दा धेरै नै अरूको न्याय गर्छौँ, धेरै नै। हामीमध्ये कतिको त यो त जब हो, अरूको न्याय गर्नु, अरूको कुरा काट्नु, अरूको आलोचना गर्नु, भातै रुच्दैन कचोरी। अरूको कुरा नकाटिकन, अरूको न्याय नगरिकन, अरूलाई आलोचना नगरिकन हामी अरूको आलोचना गर्न मन पराउँछौँ, अरूलाई खसालेर बोल्न मन पराउँछौँ, अरूलाई हेप्न मन पराउँछ हामी। तर विरलै हाम्रो हृदयको जाँच गर्छौँ, हामी अरूका आङको जुम्राहरू देख्छौँ तर आफ्नै आङको भैँसी देख्दैनौँ। एकपल्ट अघि भर्खरै परेको हामीले त्यो पढेको अघि भर्खरै गरेको पाप स्वीकारको प्रार्थनालाई सम्झिनुहोस् न। अघि भर्खरै पाप स्वीकारको प्रार्थनाले गरेको पास्टर हुनुले हामीलाई अभय गर्नुभएको थियो, विश्व दाजुले सरी पाप स्वीकारको प्रार्थना सञ्चालकसँगै हामी जीव प्रभु, हो प्रभु हामी चुकेका छु प्रभु, म चुकेका छु प्रभु, हो म हप्ताभरिको जीवनमा मैले आफ्नो ज्ञानमा, धनमा, सम्पत्तिमा घमण्ड गरेको छु, हो मैले आफूलाई अरूभन्दा बेटर देखेको छु, हो मैले अरूलाई खसालेर बोलेको छु, हो मैले आफ्नो सो धार्मिकताको बारेमा फुटानी लगाएको छु, हो मैले आफूलाई उचालेको छु भनेर हामी मलाई क्षमा गर्नुहोस् प्रभु भनेर भन्नुको साटो, ती स्वीकार गरिएका पापहरूसँग सहमति जनाउनुको साटो कि हामी अरूको बारेमा सोचिरहेको थिएनौँ र फलानु भएको भए यतिखेर क्या दामी पर्थ्यो, यतिखेर सायद वचन सुनेर तापनि अहिले फलानु भएको भए यो वचन त्यो त्यसको लागि यस्तो दामी काम लाग्थ्यो, त्यस कम जजमेन्टल छ त्यो ठ्याक्कै उसलाई हुन्थ्यो, फेरि आजै त्यो चर्च नआउनु। सुप्रियहरू, तपाईँ आफ्नो जीवनबारे चिन्तन मनन गर्दै परमेश्वरको सामु आफ्नो आचरणहरू, प्रभु मेरो आचरणहरू जाँच्नुहोस्, ममा केही खराबी छ कि प्रभु मलाई देखाइदिनुहोस् भन्दै आउनुहुन्छ कि तपाईँ अरूको बारेमा सोच्नुहुन्छ बढी? भजनकारको आचरण हेर्नुहोस् है किन फरक छ, किनकि भजनकारको निम्ति परमेश्वर उसको भाग हुनुहुन्छ, परमेश्वर उसको सफ्तुक हुनुहुन्छ र परमेश्वरको सामु उसको जीवन कस्तो छ त्यो त्यस सबैभन्दा बढी म्याटर गर्छ। अरूहरू मानिसहरूको सामु उसको जीवन कस्तो छ त्यस्तै होइन। पतनको परिणामस्वरूप हामी प्राय आफूलाई अरूसँग दाँच्छौँ र जहिले राम्रै देख्छौँ, अरूभन्दा राम्रै देख्छौँ, म फलाना जस्तो छैनौँ भन्छौँ हामी, हाम्रो यो त कमन भाषा हो, म फलाना जस्तो छु र म फलानाको श्रीमान जस्तो छु र म फलानाको श्रीमती जस्तो छु र म फलाना जस्तो त छुइनँ नि, हामी आफूलाई बेटर देख्छौँ। एक कर उठाउने र फरिसी को दृष्टान्त तपाईँलाई याद छ, अघि भर्खरै पढिएको थियो, फरिसीले उभिएर मनमा यसरी प्रार्थना गरे, हे परमेश्वर म तपाईँलाई धन्यवाद दिन्छु, म अरू मानिस जस्तो धुता, अन्यायी, व्याविचारी अथवा यही कर उठाउने जस्तो पनि छैन, म हप्तामा दुईपल्ट उपवास बस्छु, मैले पाएको सफ्तको दर्शन दिन्छु, एकदमै सफ्तको दर्शन दिन्छु, आइ एम अ फेथफुल मेम्बर, म सबै सङ्गतिहरूमा उपस्थित हुन्छु, मैले राम्रो राम्रो पुस्तकहरू पढ्छु, म अरूलाई चेला पनि मर्काउँछु, बिहान उठेर म डिभोसन गर्छु, फोन चलाउनु भन्दा पहिले म फलाउनु जस्तो कहाँ छु र? खासमा यहाँ फरिसीले प्रार्थना गरेकै छैन, तपाईँलाई थाहा छ, उसले प्रार्थना गरेको छैन, उसले गरेको भनेको तुलना मात्र, आँखा त चिम्ली होला सायद, उसले आफ्नो सम्पूर्ण प्रार्थनामा आफूलाई अरूसँग तुलना गरेर बिताएको छ। फरिसी र उसको परमेश्वर बिचको सम्बन्धको बारेमा कुरा केही छैन. उसले आफूलाई अरूसँग मात्र दाजिरहेको छ र प्रभु यु सिन दिस, तपाईँ देख्नु भएको छ म फलान 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 जस्तो छुइनँ, तपाईँलाई थाहा छ, यु नो आइ एम बेटर, तपाईँलाई थाहा छ म राम्रो छु, म ठिक छु. तर कर उठाउनेले आफूलाई अरूसँग तुलना गरेन, कर उठाउनेले आफ्नो आचरणको बारेमा विचार गर्यो, कर उठाउनेले आफूलाई परमेश्वरको पवित्रतासँग दाज्यो. त्यसको परिणाम के भयो, त्यसपछि के भयो, पत्तेर. तर कर उठाउने चाहिँ ढाडै उभिएर स्वर्गतिर आँखा पनि नउठाए यसो भन्दै छाती पिट्यो, हे प्रभु म पापी माथि दया गर्नुहोस्. कहिले होला तपाईँले मैले यसरी प्रार्थना गरेँ, आफ्नो पाप देखेर परमेश्वरको सामु अयोग्य महसुस हुँदै घुँडा टेकेको कहिले होला अन्तिमचोटि. फेरि हामी धेरै नै घमण्डी छौँ, हामी धेरै नै घमण्डी छौँ, हामी आफैलाई बेटर देख्छौँ, सबै खत्तम, म मात्र राम्रो. भजनकार फरक छ, भजनकार फरक छ. भजनकारले आफ्नो आचरणको विषयमा विचार गरेको छ, उसले आफ्नो जीवनलाई नियालेको छ, आफूलाई जाँचेर हेरेको छ र पश्चाताप गर्नु पनि आवश्यक देखेको छ र परमेश्वर कानुन तपाईँ आफ्नो कदम चालेको छ. यसको अर्थ ऊ आफ्नो पापहरूको जीवनको उसले जीवनलाई उसले हेर्छ, आफ्नो हृदयलाई उसले जाँच्छ र उसले पश्चाताप गर्नु पनि धेरै पापहरू देख्छ र त्यो पापबाट फर्किरहेको छ परमेश्वरतर्फ. साँचो पश्चाताप यो, साँचो पश्चाताप यो. कर उठाउनेले साँचो पश्चाताप गर्यो, फरिसीले केवल आफ्नो स्वधार्मिकतामा घमण्ड गर्यो. र यसुको फैसला यस्तो थियो, 14 पद, म तिमीहरूलाई भन्दछु यो चाहिँ मानिस त्यस अर्काभन्दा धर्मी ठहरेर आफ्नो घरतिर लाग्यो, किनभने हरेक जसले आफूलाई उच्च पार्छ त्यो होच्याइनेछ, तर जसले आफूलाई होच्याउँछ त्यो उच्च पारिनेछ. सुप्रियहरू, तपाईँ परमेश्वरको सामु कसरी आउनुहुन्छ, के तपाईँ आफ्नो पाप महसुस गर्दै विनम्रता साथ उहाँको सामु आउनुहुन्छ कि घमण्ड र तुलना गर्ने आचरण लिएर आउनुहुन्छ? तपाईँको आचरण कस्तो छ? तपाईँ आफ्नो जीवनलाई बढी न्यालनुहुन्छ कि तपाईँ बढी अरूको आलोचना गर्नुहुन्छ, अरूलाई तपाईँ न्याय गर्नुहुन्छ? फेरि परमेश्वरको सामु आफ्नो जीवनलाई निहाल्नुहोस्, पहिले आफूलाई जाँच्नुहोस्, आफ्नो आचरणमा नै विचार गर्नुहोस्, अरूको न्याय गर्न हतार नगर्नुहोस्, पश्चाताप गर्नुहोस्, आफ्नो आलोचनात्मक र त्यो आलोचनात्मक त्यो आत्माको निम्ति क्रिटिकल स्पिरिटको लागि पश्चाताप गर्नुहोस्, अरूको न्याय गरेको कारण पश्चाताप गर्नुहोस्, अरूलाई होच्याएको कारण होच्याएको कारण आफूलाई उचालेको कारण पश्चाताप गर्नुहोस्. हो चर्चमा चर्च अनुशासनको त्यहाँ स्थान छ, उचित स्थान छ. हामी एकअर्काको पाप देखाइदिन बोलाइएको छौँ, हामी एकअर्कालाई सच्याउन हप्काउन र ख्रिस्टलाई पछ्याउन सहायता गर्न बोलाएको छौँ. र यदि कसैले पश्चाताप गरेन भने चर्चले अनुशासनको प्रक्रियालाई अगाडि बढाउँछ, उसलाई कर उठाउने र विधर्मी सर चर्चले व्यवहार गर्न थाल्छ. तर हामीले यो काम आलोचना वा न्याय नगरी गर्नुपर्छ, आलोचना र न्याय हामीले यो काम प्रेमपूर्वक गर्नुपर्छ. सो तपाईँको आचरण कस्तो छ? प्राथमिकता, चौथो प्राथमिकता, 60 पद, म ढिलो गर्दिनँ बरु तपाईँका आज्ञाहरू पालन गर्न म छिटो गर्नेछु. आफ्नो आचरणबारे विचार गरिसकेपछि भजनकारले पश्चातापको आवश्यकता बुझ्छ र यसलाई ढिलो नगर्ने बरु तुरुन्तै गर्ने उसले विचार गर्छ. भजनकारले पाप स्वीकार गर्ने कुरालाई, पश्चाताप गर्ने कुरालाई प्राथमिकतामा राख्छ. उसको प्राथमिकता देख्नुहुन्छ, ऊ यसो भन्दैन केही छैन म भोलि पश्चाताप गरिहाल्छु नि वा म अर्को हप्ता पश्चाताप गर्छु, होइन. भजनकारलाई राम्रोसँग थाहा छ कि पश्चाताप ढिलाइ हुँदा यसले केवल अनज्ञकारिता र पापलाई बढाउने काम गर्छ. डिलेड ओबिडियन्स वुड ओन्ली इन्क्रिज सिन्स एन्ड डिसओबिडियन्स. त्यस कारण भजनकारले तुरुन्तै पश्चाताप गर्छ, परमेश्वरको आज्ञाहरू पालन गर्न ढिलो गर्दैन. परमेश्वरलाई प्रेम गर्नु, उहाँका आज्ञाहरू पालन गर्नु र उहाँको मार्गहरूमा चल्नु भजनकारको सबैभन्दा उच्च ठुलो मुख्य प्राथमिकता हो. परमेश्वर तपाईँको मुख्य प्राथमिकता हो. इज गड योर हाइएस्ट प्रायोरिटी. प्यारेन्ट्स क्यान वेट, फ्रेन्ड्स क्यान वेट, अभिभावकहरूले पर्खन सक्छ, साथीहरूले पर्खन सक्छन्, तर परमेश्वरको आज्ञा पालन जहिले पनि पहिलो स्थानमा राखिनुपर्छ. दुःखको कुरा, परमेश्वरको बारेमा नसोची करोडौँ मानिसहरूले संसारमा जिउँछन्, परमेश्वरबारे विचार उनीहरूको मस्तिष्कमा कहिले पनि छिर्दैन, पस्दैन। धेरै मानिसहरू आफ्नो जीवनबारे गम्भीरतापूर्वक विचारै नगरी संसारबाट, यस जीवनबाट अनन्ततामा प्रवेश गर्छन्। मानिसहरूले परमेश्वर उहाँको पवित्र आज्ञाहरू भुसुकै बिर्सिसकेका छन्। मानिसहरू आफ्नो आचरणलाई विचार नगरी, आफ्नो पापलाई स्वीकार नगरी, उद्धारकर्ताको आवश्यकता महसुस नगरी जिइरहेका छन्। र आजको दिनमा पनि, धेरै मानिसहरूले आफ्ना पापमै अभिलाषहरू पुरा गर्नेछन् र एक पवित्र धर्मी परमेश्वरको अपमान गरेकोमा कुनै पनि दोष वा डर महसुस नगरी उनीहरू जिउँछन्। उनीहरू केही भएकै छैन जस्तो गरी जिइरहेका छन्। यदि भर्खरै मैले तपाईँको जीवनलाई वर्णन गरिदिएँ भने कृपया पछता गर्नुहोस्। म तपाईँलाई आग्रह गर्दछु, पछता गर्नुहोस्। आफ्नो पापहरूबाट फर्केर यसु ख्रिस्तमा विश्वास गर्नुहोस्। ढिला नगर्नुहोस्, हतार गर्नुहोस्। मतीले जस्तै, कर उठाउने मतीले जस्तै तुरुन्तै प्रतिरोध दिनुहोस्। जब यीशुले मेरो पछि आओ भनेको उनले सुने, तब तुरुन्तै सबै छोडेर मती यीशु पछि लाग्यो। जक्कैले जस्तै प्रतिरोध दिनुहोस्। जब यीशुले ए जक्कायस, चाँडो ओढेर आऊ किनभने आज मलाई तिम्रो घरमा बस्नु परेको छ भनेको सुने, तब तिनी झट्टै ओर्लेर आए अनि खुसी साथ उहाँको सत्कार गरे। प्रिय, आउने लागेको क्रोधबाट भाग्नुहोस्। आफ्नो एक मात्र शरण स्थान ख्रिस्ततिर भाग्नुहोस्। यसलाई जीवनको प्राथमिकता बनाउनुहोस्। तपाईँको प्राणलाई प्राथमिकता राख्नुहोस्। आफ्नो पापबाट परमेश्वर फर्किने कुरालाई प्राथमिकता राख्नुहोस्। गडको सामु, परमेश्वरको सामु प्रस्ताव गर्ने, उहाँको आज्ञाहरू मान्ने कुरालाई प्राथमिकतामा राख्नुहोस्। पाँचौँ दृढ सङ्कल्प, 61 पद। दुष्टले मलाई डोरीले बाँधे पनि म तपाईँको व्यवस्थालाई बिर्सने छैन। तपाईँका धार्मिक नियमहरूको खातिर मध्यरातमा तपाईँमा धन्यवाद छोडाउन उठ्छु। दुष्टले भजनकारलाई आफ्नो डोरीले बाँधेको देखिन्छ यहाँनिर सुन्दाखेरि, अथवा खराब मानिसहरूले। तर किनकि ती मानिसहरूले सायद भजनकारलाई लुट्न चाहन्छन्। कसैलाई डोरीले बाँध्नुको उद्देश्य भनेको लुट्न हो। यसुले भन्नुभएको छ, यदि बलियो मानिसलाई नबाँधिकन उसको धनसम्पत्ति कसले लुट्न सक्छ र? सो बाँध्नुको उद्देश्य लुट्नु जस्तो देखिन्छ। भजनकार यसो हेर्दाखेरि इतिहासमा लुटिएको जस्तो देखिन्छ। तर पनि उसको जीवनबाट सबै कुरा लुटिए तापनि, खोसिए तापनि, भजनकारको दृढ सङ्कल्प तपाईँ देख्नुभयो, म तपाईँको व्यवस्थालाई बिर्सने छैन, म तपाईँको व्यवस्थालाई बिर्सने छैन। अर्थात् परमेश्वरको आज्ञा पालन गर्ने कुरालाई भजनकारले यहाँनिर पहिलो स्थान दिएको छ। सबै कुरा लुटिए पनि भजनकारसँग परमेश्वर हुनुहुन्छ, जो कहिले लुटिनुहुन्न, जो कहिले लुटिनुहुन्न। त्यसकारण रातको समयमा पनि भजनकार उठ्छ, तर लुटिन्छु भने डरले होइन। हेर्नुहोस् है, धनी मानिसहरू रातको समयमा लुटिने डरले उठ्छ, तर भजनकार लुटिने डरले होइन। तर धार्मिक नियमका खातिर परमेश्वरलाई धन्यवाद चढाउन निम्ति चर्च इतिहासले हेऱ्यो भने धेरै ख्रिस्टियनहरू खुसी साथ लुटिन उनीहरूले तत्परता देखाएका छन्। उनीहरू लुटिँदाखेरि उनीहरूले आनन्द मनाएका छन्, किनकि उनीहरूलाई थाहा छ कि मानिसले ख्रिस्टियनहरूबाट सफ्ट लुट्न सक्छ, तर उनीहरूको परमेश्वर कहिले पनि लुट्न सक्दैन। सो भजनकारहरूलाई थाहा छ, मबाट सबै कुरो लुटिए तापनि, दुष्टले मलाई बाँधे तापनि र ममा भएको सबै कुरा खोसे तापनि, मेरो जागिर, मेरो धन सम्पत्ति, मेरो नाम, मेरो इज्जत, परिवार सबै खोसे तापनि म परमेश्वरलाई, उहाँको आज्ञाहरू मान्नेछु, म परमेश्वरलाई पछ्याइरहनेछु। तपाईँ सुन्नुभएको छ कथाहरू, यीशुको पछि लाग्ने क्रममा आफ्नो छोराछोरीहरू र श्रीमती लुटिँदा पनि नोक्सेङ, यीशुको पछि मैन लाग्ने भने त्यो भजनकार उसले ख्रिस्टलाई पछ्याएर, भजनकारको दृढ सङ्कल्प यस्तै छ, मबाट सबै खोसिए तापनि लुटे तापनि आई विल स्टिल फलो क्राइस्ट, म ख्रिस्टलाई पछ्याइरहनेछु, म उहाँलाई धन्यवाद चढाइरहनेछु। हाम्रो परमेश्वर जीवित परमेश्वर हुनुहुन्छ, उहाँ मूर्ति हुनुहुन्न, मूर्तिहरू लुटिन्छन्। रायलले आफ्ना पिताका मूर्तिहरू लुटेका थिए, चोरेका थिए, तर इस्रायलको परमेश्वर याहवे परमेश्वरलाई चोर्न सकिँदैन, उनलाई लुट्न सकिँदैन। र भजनकारलाई यो कुरा राम्रो थाहा छ, र यही याहवे परमेश्वर भजनकारको अंश हुनुहुन्छ, भाग हुनुहुन्छ। यदि तपाईँ संसारको धन सम्पत्तिमा, सम्बन्धमा, पैसालाई तपाईँले आफ्नो भाग बनाउनु भयो भने यो लुटिन्छ, र सबै तपाईँबाट खोसिँदाखेरि तपाईँको जीवन नै सकिएको तपाईँले महसुस गर्नुहुन्छ। धेरै मानिसले त्यसकारण सुसाइड पनि गर्छ, किनकि उनीहरूको जीवनमा भएको सफ्टवेयर लुटियो। तर तपाईँले परमेश्वरले आफ्नो जीवनको भाग बनाउनु भएको छ भने, तपाईँ आज करोडपति हुनुहुन्छ, भोलि सडकमा आउनुभयो भने पनि केही हुने वाला छैन, किनकि तपाईँको भरोसा अन्त तपाईँले परमेश्वरमा राख्नुभएको छ। सो तपाईँको भाग को हुनुहुन्छ? मित्रता 63 पद, तपाईँको भय मान्नेहरू र तपाईँको आदेश पालन गर्नेहरू सबैको म एक मित्र हो, साथी हो। भजनकारको मित्रताहरू हेर्नुहोस् न, परमेश्वर नै भजनकारको भाग हुनुहुन्छ, अंश हुनुहुन्छ। भने भजनकारले कस्तो मित्रहरू छान्छ, कस्तो मित्रहरू छनौट गर्छ, कोसँग सङ्गत गर्छ भजनकारले? जसले परमेश्वरलाई आफ्नो भाग बनाएका छन्, परमेश्वरको भय मान्नेहरू र परमेश्वरको आदेश पालन गर्नेहरू सबैका भजनकार मित्र बनेका छन्। भजनकार परमेश्वरसित ज्योतिमा हिँड्ने भएकोले गर्दाखेरि, परमेश्वरसँग सङ्गति गर्ने व्यक्ति भएको कारणले गर्दाखेरि, भजनकारले परमेश्वरसित सङ्गति गरेर ज्योतिमा हिँड्ने अरू व्यक्तिहरूसँग, अरू मानिसहरूसँग सङ्गत गर्न चाहेका छन्। भजनकारले ती मानिसहरूसित सङ्गत गरेन जसलाई परमेश्वरको डर थिएन वा जसले उहाँको आज्ञाहरू पालन गर्दैन थिए। भजन सङ्ग्रह 1 भने चाहिँ, भजनकार दुष्टहरूको सल्लाहमा हिँडेन, पापीहरूको मार्गमा खडा भएन, अनि गिल्ला गर्नेहरूको सङ्गतमा बसेन। त्यसको भिडको माझमा भिन्न हुन भजनकार कति पनि लजाउँदैन थिए। आफू अजीब वा अरूभन्दा फरक देखिने कुरा उसको लागि स्वीकार्य थियो। मानिसहरू उसलाई सङ्कीर्ण मनस्थितिको, न्यारो माइन्डेडनेस, ओल्ड फ्यासन, होइन, रिलिजियस, धर्मानुरागी, ओल्ड फ्यासन व्यक्ति भने तापनि भजनकार फरक नै हुन उसले रोजेको छ। मान्छेले जसुकै भन्नुहोस्, थाहा छ नि, आज तपाईँ जब तपाईँ ख्रिस्टमा धर्मी जीवन जिउनुहुन्छ, भक्तिको जीवन जिउनुहुन्छ, साथीले के भन्छ? ओहो, हेर न हेर न, फलाना हेर न, अब 6 महिनामा गौतम बुद्ध भन्नेवाला छ, होइन र फलाना यसो आयो, यसो आयो, पास्टर आयो। कस्तो ओल्ड फ्यासन हो, अहिलेको जमाना पनि धर्म कुरा गर्ने, अहिलेको जमाना पनि भक्ति कुरा गर्ने, कस्तो सङ्कीर्ण सोच भएको व्यक्ति। भजनकारले आफ्नो सङ्गत फरक कायम राखेको थियो। जसले जे भने तापनि भजनकारले परमेश्वरको, परमेश्वरको भय मान्ने मानिसहरूलाई आफ्नो मित्र बनाएको छ। ऊ परमेश्वरको भय मानिस मान्ने मानिसहरूको माझमा आफूलाई उसले पाउन हुन उसले मन पराएको छ। भजनकारले यस्तो साथीहरू रोजे जसको भाग पनि अंश पनि परमेश्वर नै हुनुहुन्थ्यो। उनले आफूलाई यस्ता मित्रले घेरेका थिए जसले ईश्वर भक्तिको जीवनलाई यो संसारको धन सम्पत्ति, सुन चाँदी भन्दा पनि बढी मूल्य ठान्थे, र जसको लागि विश्वास योग्यता, प्रसिद्धि भन्दा वा सफलता भन्दा पनि बढी महत्त्वपूर्ण थियो। अनि तपाईँ नि, तपाईँका मित्र कस्ता छन्? त्यसले देखाउँछ तपाईँको भाग के हो, तपाईँको लागि सफ्टवेयर के हो, तपाईँ के को पछि भाग्नु भएको छ भन्ने कुरा तपाईँको मित्रताले के हदसम्म देखाउँछ। के तपाईँ परमेश्वरलाई सबैभन्दा ठुलो खजना मान्ने, धन सम्पत्ति मान्ने, परमेश्वरलाई आफ्नो भाग बनाउने व्यक्तिहरूसँग मित्रता गाँच्नुहुन्छ कि पैसा, करियर, सफलता, ठुलो मान्छे, पढे लेखेका, समाजमा नाम चलेका ती व्यक्तिहरूलाई आफ्नो मित्र बनाउन चाहनुहुन्छ? तपाईँ सङ्गत कोसँग गर्न चाहनुहुन्छ? कोसँग आफ्नो नाम जोड्न चाहनुहुन्छ? भक्तिको जीवन जिउने मानिसहरूसँग कि संसारका मुभर्स एन्ड सेकर्सहरूसँग, संसारका सफल व्यक्तिहरूसँग, धनाढ्य व्यक्तिको जीवन, धनाढ्य व्यक्तिसँग तपाईँसँग नाम गाँच्न चाहनुहुन्छ, सङ्गत गर्न चाहनुहुन्छ, मित्र बनाउन चाहनुहुन्छ कि भक्तिको जीवन जिउने मानिससँग, फेमससँग कि फेथफुलसँग, नाम चलेको व्यक्तिसँग कि विश्वासयोग्य व्यक्तिसँग? यो तपाईँको भाग परमेश्वर, तपाईँको सफ्तोक परमेश्वर हो भने, परमेश्वरलाई सफ्तोक बनाउने व्यक्तिहरू पछि तपाईँ लाग्नुहुन्छ, तपाईँ संसार जस्तो बन्न चाहनुहुन्न। फेरि तपाईँ आफ्नो समय कोसँग बिताउन चाहनुहुन्छ? तपाईँ कोसँग बढी समय बिताउन मन पराउनुहुन्छ? तपाईँ परमेश्वरको मानिसहरूको माझमा आफूलाई जहिले पनि बिरानो पाउनुहुन्छ, बाहिरको हुन्छ नि आगन्तुक जस्तो भएको महसुस गर्नुहुन्छ? कस्तो मलाई त क्रिस्चियनसँग हुने बित्तिकै कस्तो एलियन आफू त महसुस गर्छु भन्नुहुन्छ तपाईँ भने समस्या छ त्यहाँ। यदि तपाईँ अरू मानिसहरूसँग, प्रभुको भय नमान्ने मानिसहरूसँग, उहाँको आज्ञा उल्लङ्घन गर्ने मानिसहरूसँग बस्न रुचाउनुहुन्छ, ती कुरा तिनीहरूसँग हुँदा तपाईँलाई मजा आउँछ, त्यो समुदाय तपाईँलाई मनपर्छ भने तपाईँको प्राण जोखिममा छ भन्ने कुराको त्यो सङ्केत हो। यतिखेर तपाईँ अहिले कतिखेर सेवा सकिन्छ र आफ्ना संसारका साथीहरूसँग घुम्न जाउँ भने हतार भइरहेको छ तपाईँलाई? कि तपाईँ परमेश्वरका जनहरूसँग बस्न मन पराउनुहुन्छ? मलाई थाहा छ क्रिस्चियनहरूसँग तपाईँहरूको भाषा मिल्दैन। हो, हामी आफूलाई क्रिस्चियन भन्छौँ तर क्रिस्चियनहरूसँग भाषै मिल्दैन, कुरै मिल्दैन। वचन कुरा आयो भने हाम्रो मुख बाँधिन्छ, एक शब्द पनि निक्लिँदैन। तर खेलकुदको कुरा, चलचित्रको कुरा, राजनीतिक कुरा आयो भने अरूले पालो पाउँदैन। तपाईँलाई थाहा छ रवि लामी सानै निक्लिन्छ कि निक्लिँदैन भन्ने कुरा, तपाईँलाई थाहा छ राजनीति कसरी के भइरहेको छ, तपाईँलाई थाहा छ केपीको नेक्स्ट चाल के हो, तपाईँलाई थाहा छ। तर वचन थाहा छ तपाईँलाई, बाइबल थाहा छ, परमेश्वरको वचन थाहा छ। तपाईँको मित्रताले तपाईँ र तपाईँको प्राणको अवस्थाको बारेमा धेरै कुरा बताउँछ। एउटा भन्नुहोस् वेट, यसुको बारेमा चाहिँ के भन्नु कि उहाँले कर उठाउने र अरू पापीहरूसँग सङ्गत गर्नु भएन र? सायद तपाईँ यो प्रकारको डिफेन्स गरिरहनु भएको छ मनमुने। तर के यसको अर्थ यसु तिनीहरू मध्येको एक हुनुहुन्थ्यो? प्रेरु खराब सङ्गतलाई सही ठहराउने यसुलाई बिचमा नल्याउनुहोस्। यसु पापीहरूलाई बचाउन आउनुभयो। हो, उहाँ पापीहरूको मित्र हुनुहुन्छ किनभने उहाँ पापीहरूको मुक्तिदाता हुनुहुन्छ। तर यो कुरा बुझ्नुहोस्, यसुलाई मित्रताको खाँचो परेकोले वा यसु एक्लो हुनुभएकोले गर्दाखेरि उहाँले पापीहरूसँग सङ्गत गर्नुभएको होइन। यसु पापीहरूमध्ये एक हुनुभएकोले उहाँ पापीहरूसँग सङ्गत गर्नुभएको होइन। उहाँको सङ्गतको उद्देश्य तिनीहरूको मुक्ति थियो। अनि जब पापीहरू यसुलाई भेट्थे, तिनीहरू जस्तो थिए त्यस्तै कहिले पनि रहेन, तिनीहरू सबै रूपान्तरित भएका छन्, उनी सबै परिवर्तन भएका छन्। तर तपाईँ र म यसो होइनौँ। अपवित्रहरूले यसुलाई छुँदाखेरि तिनीहरू पवित्र भएका छन्। अशुद्ध स्त्रीले यसुलाई छुँदाखेरि उनी शुद्ध भएका छन्। जबकि अशुद्ध स्त्रीले अरू मानिसलाई छुँदाखेरि उनीहरू अशुद्ध हुने थिए। तर यसुसँग अशुद्धलाई शुद्ध बनाउन शक्ति छ, हामीसँग त्यो शक्ति छैन। हामी यसु जस्तै सिद्ध छैनौँ, पवित्र छैनौँ। त्यसकारण धर्मशास्त्रले हामीले चेतावनी दिन्छ, खराब सङ्गतले असल राम्रो चरित्रलाई नष्ट पार्छ। यो यसुको केसमा लागु हुँदैन। त्यसो भए तपाईँ कसरी कसलाई साथी बनाउनुहुन्छ, तपाईँको मित्रताको छनौट कसरी गर्नुहुन्छ, ध्यान दिनुहोस्। परमेश्वरलाई आफ्नो भाग बनाउनेहरूलाई मित्र बनाउनुहोस्। यदि तपाईँ अविवाहित हुनुहुन्छ भने, त विवाह गर्न चाहनुहुन्छ भने, परमेश्वरको भय मान्ने र उहाँको आज्ञाहरू पालन गर्ने जीवनसाथी खोज्नुहोस्। यस्तो जीवनसाथी खोज्नुहोस् जसले परमेश्वरलाई सबैभन्दा बढी मूल्यवान ठान्दछ। तपाईँको प्रेमी वा प्रेमिकाले तपाईँलाई राम्रो राम्रो लुगाहरू किनिदिन्छ र तपाईँलाई राम्रो रेस्टुरेन्टमा लगेर खुवाउँछ, राम्रो गिफ्ट्सहरू दिन्छ, तर तपाईँलाई ख्रिस्टको नजिक जान विश्वासमा अगाडि बढ्न सहायता गर्दैन भने, स्थानीय चर्चलाई प्राथमिकतामा राख्नलाई मद्दत गर्दैन भने, तपाईँको प्राणको वास्ता गर्दैन भने, तपाईँले आफ्नो सम्बन्धबारे पुनः विचार गर्नुपर्ने हुन्छ। भजनकार मित्र प्रभुको भय मान्ने मानिसहरू थियो, हरेक क्रिस्चियनको मित्र प्रभुको भय मान्ने मानिसहरू हुनुपर्छ। हु इज यो फ्रेन्ड? तपाईँको मित्रको हो। यो चर्चमा तपाईँले भक्तिको जीवन जुन कोही मानिसलाई चिन्नु भएको छ, ग्राब द्याट पर्सन, त्यो व्यक्तिलाई पक्राउनुहोस् र उसँग सम्बिताउनुहोस्। अन्तिम पुरा दृष्टिकोण 64 वर्ष। हे परमप्रभु, तपाईँको प्रेमले पृथ्वी परिपूर्ण छ, मलाई तपाईँको विधिहरू सिकाउनुहोस्। मानव केन्द्रित ईश्वरशास्त्रले प्रश्न गर्छ कि यदि परमेश्वर हुनुहुन्छ र उहाँ असल हुनुहुन्छ भने संसारमा किन धेरै दुःख कष्ट छ, संसारमा किन मान्छे बिरामी हुन्छ, किन मृत्यु र कष्टले आराजकताले शासन गर्छ। यो मानव केन्द्रित ईश्वरशास्त्रले यसरी प्रश्न गर्छ, तर परमेश्वर केन्द्रित ईश्वरशास्त्रले फरक तरिकाले फेरि यसलाई विश्लेषण गर्छ, दृष्टिकोण फरक छ। संसार विद्रोही पापीहरूले परमेश्वरको विरोध गर्ने, उहाँलाई घृणा गर्ने र स्वार्थी जीवन बिताउने मानिसहरूले भरिएको छ, तर पनि मानव जातिको विद्रोहको बावजुद परमेश्वरले आफ्नो प्रेम र कृपा देखाउनु भएको छ। यो दृष्टिकोण फरक छ। एउटाले संसारमा कष्टको दुःख मात्रै देख्छ, परमेश्वर भलो हुनु नै, यदि हुनुहुन्थ्यो भने संसार सबै ठिक हुनुपर्ने थियो भने देख्छ भने, अर्को दृष्टिकोणले मानिस अयोग्य हुँदाहुँदै पनि, पापी हुँदाहुँदै, विद्रोही हुँदाहुँदै पनि परमेश्वर कति धेरै कृपालु हुन्छ भन्ने कुरा देख्छ। पृथ्वी परमेश्वरको कृपाले भरिएको छ। मानिस जातिको विद्रोहको बावजुद पनि उहाँले मानिस र पशु दुवैको संरक्षण गर्दै आफ्नो सृष्टिको लागि उहाँले प्रबन्ध अथवा प्रावधान गरिरहनु भएको छ। उहाँको भलाइ र कृपा प्रति संसारमा पनि हामी स्पष्ट रूपमा देख्न सक्छौँ। जसको भाग परमेश्वर हो, ती व्यक्तिले संसारलाई फरक दृष्टिकोणबाट हेर्छ, उनीहरूले यसलाई परमेश्वरको प्रेम र करुणाले भरिएको देख्छ। त्यसैले भजनकारले परमेश्वरका विधिहरू सिक्न चाहन्छ र उहाँले हरेक कुरा आफ्नो प्रबन्धमा काम गर्न कसरी नियुक्त गर्नुभएको छ भन्ने कुराहरू बुझ्न चाहन्छ भजनकार। यहाँ परमेश्वरले आफ्नो प्रेम प्रमाणित गर्न हामीलाई प्रचुर समृद्धि र सफलता दिन आवश्यक छैन। उहाँको दया र प्रेमले भरिपूर्ण संसारमा हामी अस्तित्वमा छौँ भन्ने तथ्य नै उहाँको भलाइको प्रमाण हो। हामीले खाने खाना, हामीले लगाउने लुगा फाटा, हामी बस्ने ठाउँहरू, यी सबै परमेश्वरको प्रबन्ध, उहाँको कृपा दयाका अभिव्यक्तिहरू। यो परमेश्वरको दयाले गर्दा सबै कुरा हामी पाएको छौँ। परमेश्वर दुष्ट र धर्मी दुवैको निम्ति उहाँले वर्षाउनुहुन्छ, पानी दिनुहुन्छ, घाम दिनुहुन्छ, अक्सिजन दिनुहुन्छ, र उहाँ परमेश्वरको आम अनुग्रहमा, आम कृपामा सबै मानिसहरूले संसारमा आफ्नो जीवन जिइरहेका छन्। तर क्रिस्चियनहरूले जसले परमेश्वरलाई आफ्नो भाग बनाएका छन् संसारमा, उनीहरूले सबैभन्दा घटिकमी गरिबीको अवस्थामा पनि परमेश्वर कृपा देख्छ। केही नहुँदा पनि परमेश्वर आफ्नो भाग बनाउने व्यक्तिले परमेश्वर कृपा देख्छ। परमेश्वर भलो हुनलाई क्रिस्चियनको जीवनमा सब कुरा ठिक भइराख्नु पर्दैन। यो हामीसँग गुनासो गर्ने कुनै अधिकार छैन, किनकि हामीले जे पाएको छ त्यो हामीले बढी नै पाएका छौँ। यदि परमेश्वरको दया र प्रेम हटाइने हो भने हाम्रो निम्ति बाँकी रहने भनेको परमेश्वरको धार्मिक इन्साफ, न्याय मात्र हो। हामीले पाप गरेका छौँ र उहाँको क्रोध कमाएका छौँ, त्यही पनि परमेश्वरले आफ्नो धैर्य र अनुग्रहमा आफ्नो सृष्टिको लागि प्रबन्ध गरिरहनु भएको छ। उहाँको भलाइ सृष्टिको हरेक कुनामा र हरेक पेसामा झल्किन्छ। तर त्योभन्दा महत्त्वपूर्ण गरी अन्ततः परमेश्वर कृपा र प्रेम यीशु ख्रीष्टको क्रुसमा सबैभन्दा गहिरो गरी प्रकट भएको छ। हाम्रो अयोग्यता र विद्रोहको बावजुद पनि परमेश्वरले आफ्नो पुत्रलाई हाम्रो लागि मर्न, हामीलाई बचाउन, हामीलाई परमेश्वरसँग मिलापमा ल्याउनको निम्ति आफैलाई समर्पण गर्न, अर्पण गर्न उहाँले पठाउनु भएको छ। सो प्रिय, तपाईँ यस बिहान ख्रिस्टमा हुनुहुन्न भने, तपाईँ ख्रिस्टको चेलाहरूमध्येको तपाईँ हुनुहुन्न भने, उहाँको त्यो आम कृपाको आनन्द उठाउने व्यक्तिहरूमा तपाईँ पढ्नुहुन्छ भने, तर तपाईँले ख्रिस्टलाई चिन्नु भएको छैन भने, म तपाईँलाई आग्रह गर्दछु, यसो ख्रिस्टको क्रुसमा प्रकट भएको परमेश्वरको त्यो विशेष कृपा मुनि तपाईँ आउनुहोस्। तपाईँलाई यसो ख्रिस्टको त्यो विशेष कृपाको खाँचो छ। तपाईँ आफ्नो पाप प्रस्ताव गर्नुहोस् ओ ख्रिस्टतर्फ फर्किनुहोस्। सुप्रियहरू, ख्रिस्टलाई आफ्नो भाग बनाउनुहोस्, ख्रिस्टलाई आफ्नो अंश बनाउनुहोस्, ख्रिस्टलाई खोज्नुहोस्। केवल उहाँले दिने आशिषको लागि मात्र होइन, तर उहाँको लागि खोज्नुहोस्, ख्रिस्टलाई प्राप्त गर्न ख्रिस्ट कहाँ आउनुहोस्। केवल उहाँले दिनुहुने चङ्गाई र समृद्धि उपहारको पछि नदौडनुहोस्, सबभन्दा बढी उहाँको चाह गर्नुहोस्, ख्रिस्टलाई नै सबभन्दा ठुलो खजना बनाउनुहोस् र उहाँमा साँचो जीवन र उद्देश्य भेटाउनुहोस्। ख्रिस्ट नै हाम्रो भाग हुनुहुन्छ, ख्रिस्ट नै हाम्रो अंश हुनुहुन्छ, ख्रिस्ट नै हाम्रो निम्ति सफलता हुनुहुन्छ। प्रार्थना।